أعوذ بالله من الشيطان الرجيم. السلام عليكم ورحمة الله وبركاته. कैसे हैं आप लोग? कल के सबक के बाद कुछ बच्चों के लिए अच्छा हो, बच्चों ने शुक्र किया कल आपके इधर आने से, शेयरिंग करें, हम थोड़ा सा शेयर करते हैं और सिला, यानी अभी वक्त से पहले चूंकि हमारी क्लास हो रही थी तो तिलावत उसमें हो गई है, लेकिन जो नए लोग आए हैं वो एक दो सब मिल के सुले इनकी दुआएं पढ़ लें ताकि हम शुरू करते हैं, सब पढ़े मिलके रब्बी शरही बात को ऐसे ही पढ़ते हैं चूंकि एक मुझे उम्मीद है कि आप सब तो इस सोच से नहीं पढ़ रहे थे, आपको कोई चीज हमें समझ नहीं आती तो उसके साथ मामले हैं तो हमें उनके करने में वो श्योरिटी फील नहीं होती जो कि होनी चाहिए, तो मुझे ऐसे लगता है कि बच्चों की तरबियत जिस हम बातें कर रहे हैं दूसरों को सिखा कर रहे हैं अपने बच्चे के लिए हर वक्त सबका जारिया नहीं बनती, अच्छी बात सिखाए, माँ अच्छी बात कहेगी तो बच्चा भी अच्छा होगा, मिसाल है चलने इखलाकियात हर सूरत में तो बच्चा आपको देख रहे, बल्कि मैं ये कह सकती हूँ कि कोई टीचर भी 24 आवर्स की टीचर नहीं होती, चलिए नींद के निकाल दीजिए 8 घंटे पीछे 16 घंटे की टीचर नहीं होती, माँ को या क्या फीलिंग है कुछ शेयर कीजिए आप लोग तक अगले सेशन पे चलें।
अल्हम्दुलिल्लाह जब से जुड़ेंगे तो ये एहसास लगा अपनी आने वाली नस्ल तैयार करनी है,
बिल्कुल, यानी आपकी बात में से जो पॉइंट हम लेके थोड़ा उस पर डिस्कशन कर सकते हैं वो क्या है कि पहले हमें लगता था शाम बचरदारी ये सोचे ना खवातीन, लेकिन अब कुरान के साथ जुड़ने के इस वजह से हमें क्या फील होता है कि ये एक ऑनर है, ये एक इज्जत है, और यकीन कीजिए कि ये वो ऑनर है जो अल्लाह सुभान व तआला ने मर्द को की औरत को दे दी, तो गोया कि आप कह सकते हैं कि घर लगने की बजाय एक इज्जत लगने लगी, और पे खोलिए जी मरियम आप क्या सोचती हैं बच्चों की तरबियत के बारे में?
सोचता पर बहुत खुश है, मेरी छोटी बेटी है अभी तो बहुत छोटी है, लेकिन मैं जब से मैं ग्रेविड हुई थी मेरे पेट पर थी तब से मुझे फिक्र थी कि अल्लाह ताला क्या मैं अच्छी परवरिश कर सकूंगी, क्या मैं इस काबिल हूँ, मेरी इतनी फिक्र थी लेकिन फिर यही वजह मैं सोच आती है ना कि चलो अल्लाह मेरे इतने पॉइंट इतने टिप्स मेरे पास आए हैं जिससे मैं
जी बिल्कुल देखिए कुरान पाक में तो फजर इन जिक्र तनफौल मोमिनीन, नसीहत करते रहो नसीहत वालों को फायदा ही कर लें, लेकिन हमेशा उसके अंदर देर इज सम रूम फॉर बेटरमेंट करेक्शन, अच्छी बात की होती है। तो जो लोग ये सोच लेते हैं ना कि हमें तो किसी चीज की जरूरत नहीं है और हम कैसे इस सारी चीजों को हैंडल करें और हम इसमें क्या करें, अब क्या सीखना है, जो करना था कर लिया, तो फिर हम कभी भी नहीं सुलझेंगे। जैसे कल प्रोग्राम के बाद कोई सिस्टर थी, यंग अनमेरिड है बच्ची, तो वो आई इधर स्कूल में, तो मैंने उनसे कहा कि आप अभी आई हैं तो आज सुबह आपको पता था इधर प्रोग्राम हो रहा है, कहती जी तो मैंने कहा आप उसमें क्यों नहीं आई, कि मैंने सोची नहीं है अंतर होता है। क्या ख्याल है आपको, जितने भी लोग बैठते हैं क्या वो सिर्फ जो माएं होती हैं वही इससे फायदा उठा सकती हैं, दूसरों को फायदा नहीं होता? बल्कि मुझे अच्छी तरह याद है कि एक अमेरिका की बात, एक जगह में बाहर दूसरे शहर में थी, तो इसी तरह दर्स हुआ था हाउ टू बी अ सक्सेसफुल वाइफ। तो हमेशा वाइफ से पहले इंसान अपनी अनमैरिड लाइफ से शुरू करे तो ज्यादा अच्छे पॉइंट्स जमा होते हैं। तो मैंने जब उस दर्स को पूरा किया तो उसके बाद एक यंग बच्ची बिल्कुल आई, अनमैरिड थी, कहने लगी कि आज मुझे लाइन ऑफ एक्शन मिल गई है, क्या आप मुझे अपना रिश्ता ढूंढ, जहां शादी होनी है और वहां जहां मैंने जाना है और सारी चीजों से लेकर मैंने कहां पहुंचना है। तो मैं बहुत खुश हूं कि मैंने अब ये दर्स सुन लिया जबकि अभी मैं इस स्टेज में नहीं हूं। तो हमेशा वक्त से पहले की तैयारी जो होती है वो इंसान को काबिल कर देती है इस बात के कि इंसान अल्लाह ताला के साथ अपने ताल्लुक को भी मजबूत करे और अपनी जिम्मेदारियों को भी आसान दर्जे पे निभाए। जी कोई और अस्मा, आप कोई अपनी शेयरिंग करें इस टॉपिक के नाते से।
बहुत ज्यादा प्यार किया,
तो कहेंगे अम्मी को क्या हो गया।
नहीं वो फिर उसका रास्ता उन्होंने बताया ना, फिर उसके बाद इनके बाद मैंने फिर एक टेस्ट पे जाना था, तो हम घर आई तो वो उठे थे, तो फिर मैंने उनको अपने साथ अपनी बाहों में ले लिया और चारों को आखिर कर दी। मुझे ये भी नहीं, थकान भी नहीं थी कि मैं कर सकती, मैं कल सारे कहते हैं मामा सुशी है अच्छा जिला किला है मामा, आपने इतना ज्यादा प्यार किया, मैंने कहा मेरी कहा हमेशा
बिल्कुल यकीन करें कि मोहब्बत फातह आलम, मोहब्बत दिलों को फतह कर लेती है। मुझे किस वाक्य सुना हुआ याद आ गया कि एक औरत थी तो उसका ख्याल था कि उसका शौहर तो बेचारी कोई अनपढ़ सी होगी तो किसी ने कहा करता और मेरे साथ अच्छा नहीं है मैं क्या करूं, तो कहने लगे मैं तावीज दूंगा लेकिन उससे पहले तुम्हें काम करना पड़ेगा। कहने लगा कि एक शेर पर काट कर मेरे सामने लाओ, कहती ये तो बहुत मुश्किल है, कहने का मुश्किल है तो फिर ये काम नहीं होगा तुम्हारा। बेचारी शोहर की सताई भी थी, उसने करना था, कहते हैं कि घर आई घर उसने एक शेर का बच्चा कहीं से खरीदा लिया, फिर उसको अपने साथ नूस किया, फिर जब वो बच्चे जरा बड़ा हुआ तो वो तो उसके पास आने का आदी था, तो इसी तरह एक दिन किसी की मदद लेकर उसने उससे शेर का सर काटा और बाबा जी के पास ले गई। कहने लगा शेर का सर काट के ले आई हो, कहती कहने लगी हाँ, कहने लगे कि कैसे काटा तुमने, कहती बड़ी मेहनत की है, मैं सुबह शाम आती थी पिलाती थी खिदमत करती थी ये और वो, तो उसकी वजह से ये एक दिन मेरे सर उसने डाल दिया। कहने लगा यही इलाज है तुम्हारा अपने शोहर को टेम करने का भी, यकीन करें। एक बड़ी खूबसूरत कोटेशन मैंने कहीं पढ़ी, मैंने आज अपने डेस्कटॉप पे भी आपको सुनाती हूँ, आपको भी इंशाल्लाह बाद में भेज देंगे। छोटी छोटी होती हैं, हम उसको बिल्कुल ओवरलुक करके बड़े बड़े स्टेप्स लेना चाहते हम नाकाम होते हैं। ये पढ़ सुनाती हूँ। हकीम लुकमान ने फरमाया मैंने पूरी जिंदगी मुख्तलिफ दवाओं से लोगों का इलाज किया, مگر اس طویل تجربے کے بعد کہتے ہیں کہ نہیں یہ دوستوں کے سامنے میری انسلٹ کرتی ہیں اور میں نے دیکھا اتنی نہ سمجھ ہوتی ہے کہ وقت کا انتظار کرتی ہیں کب کوئی ایسا وقت ہو جب اس کی مجبوری ہے تو میں اس کی بس کہیں جانے سے لگتا ہے کہ ماں بننا جو ہوتا ہے نا یا بچے کی تربیت کا زیادہ تعلق جو ہے نا ایموشن سے اگر نہیں آتے تو آپ اپنے بچوں کی بہترین دوست بنیں گی فرینڈلی بہیویئر بہت بچے نا جیسے چار پانچ سال سے محبت آپ دے رہے تھے اب آپ کے بچے بڑے ہو رہے ہیں سات آٹھ سال تک ہم پہنچ گئے ہیں نا اب آگے اگر ہم کنٹینیو کریں سات آٹھ سال کے بعد شوق شروع ہو جاتا ہے نماز کی عادت ہو گئی بلوغ رہی اب یہ وہ وقت ہے کہ جس وقت فرینڈ اور ہوتا ہے یعنی اگر آپ اپنے بچے کی ایج کے حساب سے لکھ لینا تو بالکل بچپن سے لے کے دو سال صرف شکت زیادہ ڈوز ڈونٹس ایچ بیچ نہیں کریں بات مائیں جو ریلیجس شوق رکھتی ہیں اچھی بات ہے لیکن وہ اپنے بچے کو بہت بچپن سے کچھ ایسی چیزیں سکھانے لگ جاتی ہیں کہ اس وقت بچے سنتے ہیں لیکن جب ذرا پھر اس کام کے کرنے کی عمر آتی ہے نا پھر اکثر ماں سے میں نے یہ چیز سنی ہے وہ کہتی ہیں پہلے تو بہت ایسے تھے اب بدل گئے وجہ پتا کہ آپ نے اس وقت جس وقت ابھی ان کو بتانا تھا اس وقت آپ نے ان کو بتانا شروع کر دیا مثال ہے کہ نمازوں کی بھی بات لے لیں چار پانچ میں بچوں کو اتنی مطلب شدت کے ساتھ نمازوں کی بات کرتی ہیں میں پڑھتے ہیں لیکن عمر میں آ کے ایک دم چھوڑ یہ بھی ٹھیک نہیں تک بچے کو خاموشی کی زبان میں ٹرین کرنا تو آپ نے ایک پروڈکٹیو موسیقی رکھیں کہ بچہ ان چیزوں میں الجھے نا آپ میوزیکل انسٹرومینٹس کیوں ان کو دیتی ہیں کھیلنے کو کھلونے ایسے کیوں جس میں ڈالز بنی ہوئی ہیں آپ ایسے کھانے ان کو کیوں کھلاتی ہیں جس سے وہ ہائپر ہوں نو پیپسی نو چاکلیٹس اس کی چیزیں کبھی بالکل اگر آپ نیچرلی بچے کو ٹرائی کرتے ہیں اور اس کو سمجھے دیکھیے اب آپ پر میں اس وقت اگر ہم نے موسم کے مطابق کپڑے پہنے تو ہم ریلیکس ہیں اور اگر ہمیں کوئی اتنے موٹے کپڑے تھے جکڑ دے سانس بھی نہ لیا جائے تو ہم کیا ہوں گے اریٹیٹ کریں گے نا بچہ جو چھوٹا ہے نا دو سال کا بچہ یہ اریٹیٹ کب ہوتا ہے جب آپ نے اس کو ٹو مچ پیک کیا ہوتا یا تو کپڑے پہنائے ہوتے ہیں وہ اپنے بچوں کو رکھیے اور پھر آپ فیل کریں گے کہ آپ کے بچے جب روتے ہیں تو اس کی ریف جس سیشن میں گئی ہیں اگر فوڈ صحیح رکھے نیچرل رکھے سب کچھ ان کے انٹرٹینمنٹ کو رکھے ان کو کھلی ہوا میں رکھے ایون آج کل دیکھیے کہ کتنی زیادہ ٹھنڈ بھی ہے پھر بھی کم از کم 15 منٹ آدھا گھنٹہ بچے کے اس کے ناک کھلی ہوا لیں آپ کو تو کہ یہ اندر فل وقت ہیٹ چلتی ہے تو ڈی ہائیڈریٹڈ کر دیتی ہے ہماری سکن خشک ہو جاتی ہے ہمیں اب آپ خود سوچتے ہیں نا باہر کا اور اندر کا ٹیمپریچر کتنا زیادہ माइनस अगर 12 है तो अंदर आप घर में देखते हैं 23 डिफरेंस जो आखिर आपकी बॉडी के अंदर इसका से पड़ेगा उधर है उनको दिखवा देते हैं नहीं तो फिर आप लोग मैं और आप पता है पाकिस्तान में लोगों के पास रिसोर्सेज इतने ज्यादा नहीं होते लेकिन उस बच्चे ने इतना मजबूर किया माँ को बाप को कि शायद मुझे याद है कि 60,000 रुपए का फिर बच्चे ब्लैकमेल करते हैं ना खाएंगे ना जाएंगे ना आएंगे व्हाट्सो एवर और दिस एंड दैट। अब क्या होगा जब दिलवा दिया अब अगले दो चार दिन में इश्यू पता क्या खाने पे बुला रहे हैं वो अंदर बैठा हुआ आप उसको कहते चलो सब से बाहर जा रहे हैं नहीं जाना शादी पे जाओ वो लैपटॉप या आईपैड और वो बच्चा अब एक नया मसला शुरू हो गया। आप क्यों इतने बेवकूफ बनते हैं कि खुद वो चीजें दिलवाएं कि जो बाद में आपके लिए वक्त ही ना मिले बच्चों को कम से कम इवन आप जो टीनेजर बच्चियां बैठी हैं उनको यकीनन ये बातें सुन के बहुत बुरा लग रहा होगा लेकिन क्या आप इस बात को वेरीफाई करते कि आपके पास अगर इंटरनेट कनेक्शन ना हो तो आप अपने आप को उस घर के अंदर महसूस करते हैं और अगर आपके पास नेट कनेक्शन आपके फोन में या कहीं या कुछ दिस दैट में होता है तो फिर आप क्या करेंगे आप उस घर एक कमरे में बैठे हुए लोग फर्क होते हैं। जैसे एक सिस्टर ने मुझे खुद सुनाया कहती कि मेरे हस्बैंड जब घर में आए तो मैं अपनी गोद में लैपटॉप रख के बैठी कुछ कर रही थी मेरी जो बीच की बेटी है तो वो आईपैड पे कुछ कर रही थी جو اور بیٹا ہے اس کے ہاتھ میں آئی فون تھا, چھوٹے بچوں نے اپنی یعنی اسی طرح کی چیزیں پکڑی, تو میرا میاں آ کے کہتا ہے کہ یہ میں گھر میں آیا ہوں یا انٹرنیٹ کیفے میں آیا ہوں. کیا یہ آج گھروں کے نقشے نہیں ہوگئے؟ نظریں کدھر ہیں, آنکھیں کدھر ہیں, دل دماغ کدھر ہے؟ اور مائیں چیخ رہی وہ لگے, آپ کیوں اس طرح کی مشکلات اپنے اوپر لیتے ہیں؟ اللہ نے دیے, ہم افورڈ بھی کر سکتے ہیں, کیا یہ افورڈ ہے صرف اپنی ذات کے لیے؟ آپ دیکھیے کہ گھر میں جب ایک وقت تھا کہ صرف ایک ٹی وی ہوتا تھا اور اسی کے نام پہ ہم نے ماشاءاللہ ٹی وی لانچ کیا, اس دور میں ہمارے پاس ہمارے پاس قرآن لانچ تو نہیں ملے تھے, سلاد لانچ نہیں تھے, لیکن ٹی وی لانچ تھا. لیکن چلیں, وہ پھر بھی بہتر اس سوچ میں تھا کہ جس نے دیکھنا ہے وہیں بیٹھ کے دیکھنا ہے, اور عموماً اس کا رخ ایسا ہی ہوتا تھا, ہر طرف سے دکھتا. پھر آہستہ آہستہ ہمیں پیسے مل گئے. ابھی تھوڑی دیر ٹھہر جاؤ بیٹا, ابھی کیا جی. اب کیا ہوا کہ جب ہمیں اللہ نے زیادہ دے دیا تو ہم نے ایک ٹی وی اپنے بیڈ روم میں بھی لگا لیا. یہ کون سا ٹی وی ہے جو صرف امی ابو دیکھتے ہیں؟ چلو جی, یہ بچوں کے دیکھنے والا نہیں ہے, ٹھیک ہے, یہ بھی ہو گیا. کچھ اور وقت گزرا, ہم نے کہا اچھا تھی امی ابو کے کمرے میں ٹی وی ہے تو میرے کیوں نہیں. کچھ عرصہ گزرا تو پھر بچوں کے کمروں میں بھی ٹی وی ہے. یہ ہمارے پاکستان کی بات ہے, میں یہاں کی تو کر ہی نہیں رہی. خیر وہ ٹی وی تھا جس کو چھپا بھی نہیں سکتے تھے, اور اس کے کچھ ٹائمنگز تھے, اور ساتھ اس کے وی سی آر رکھنا پڑتا تھا کہ اس کے ساتھ ہی کچھ دیکھیں گے. آتے ہوئے وقت میں ڈی وی ڈی پلیئر آ گیا, وی سی آر کی جگہ ڈی وی ڈی نے لے لی. ڈی وی ڈی پلیئر آسان تھا, لینا چلانا ختم ہوا. کمپیوٹر جب آ گئے, ٹی وی کی اہمیت کم ہو گئی. آج کون ٹی وی دیکھتا ہے؟ میرا خیال ہے صرف گھروں کے بوڑھے بزرگ دیکھتے ہیں خبروں کے نام پہ. گھر میں بڑی بڑی سپریٹ اسکرینس لگائی ہوئی ہم لوگوں نے, لیکن چھوٹے بچے یگسٹر نہیں دیکھتے. وجہ کیا کہ میرا ٹی وی میرے ہاتھ میں, میں آپ کے ساتھ سب کے ساتھ شیئر کر کے کیوں دیکھوں؟ اب آپ بتائیے کہ چھوٹا سا آئی فون آئی پیڈ جو ہے وہ کتنا سیکرٹ ہے. آپ کا بچہ باتھ روم میں ایک گھنٹہ لگاتا ہے, کیا وہ باتھ روم میں جا کر ٹی وی نہیں دیکھ رہا ہوگا؟ میں نہیں کہتی کہ بدگمان ہو, جب ماؤں نے شروع سے برین اسٹارمنگ نہیں کی ہوتی, ماں باپ دونوں نے, تو پھر ایسے گیجٹ جب دلا دیتے ہیں تو یہ صرف اور صرف فتنہ ہے. اور اس کے ساتھ جو گندگی اور جو بیکارگی, اور میں نے دیکھے بڑے بڑے جس ایج کو ہم ڈسکس, اس ایج کے بچے گیمس کھیل رہے ہوتے ہیں, بھائی تمہیں اس سے ملنا کیا مزہ آتا ہے؟ پھر یہ جو اللہ معاف کرے جو ویڈیو گیمز جس کو ہم کہتے تھے اپنے دور میں, مجھے اتفاق ہی ہوا ایسے گزرتے آتے جاتے کسی کے ساتھ دیکھنے کا. یقین کریں 2 یا 3 منٹ سے زیادہ اگر آپ اسکرین پہ اپنی نظریں رکھیں نا, تو ایسے لگتا ہے پوری دنیا گھوم رہی ہے. ایون اس ٹرپ میں ایک چھوٹا بچہ کسی کے گھر میں تھی, تو اس بچے نے چلایا, عام جگہ پہ بیٹھے ہوئے تھے, تو اس نے ماں نے دودھ سے پوچھ کے لگایا. وہ اس طرح سے گاڑی چلتی دکھا رہے تھے کہ میں سامنے بیٹھی تھی, وہ بچہ دیکھ رہا تھا, اس میں صرف ایک گاڑی ہے جو 3D میں گھومتی ہے اور کبھی اس سے ٹکراتی اسے, کہ ود ان 2 منٹ مجھے ایسے لگا کہ یہ پورا کمرہ گھوم رہا. اور ایک ایسے بچے کو بھی میں مل چکی ہوں کہ وہ سائیکک بن چکا ہے, اسکول سے آتے ہی گھر میں اس نے اپنی یہ گیم کھولنی ہے, اور اس میں وہ ٹارچر اور مارنا اور کلنگ گیمز کیا نام ہے. وہ بچہ اتنا ولگر ہو گیا, وہ کہتا ہے کہ میں گھر والوں کو سب کو مار دوں گا. وہ گن لے کے پھرنے کے شوق میں, اور جوان بچہ ہے, اور اس کے چہرے پہ پیلک پڑی ہوئی ہے. نہ نماز کی ہوش, نہ کھانے کی, نہ کھاتا ہے نہ پیتا. اسکول سے آتا ہے اور کہتا ہے مجھے ساری دنیا بری لگتی, میں سب کو مار دینا. یہ میسج کہاں سے آیا؟ میرے اور آپ کے اس انتظام سے آیا جو ہم نے ان کے لیے کیا. ارادہ کر لے اس چیز سے اپنے بچے کو بچانا ہے. اس کے اوپر کئی فگرز ہیں, آپ کو انشاءاللہ بعد میں دکھائیں گے کہیں, کہ ان کے جو بیڈ ایفیکٹس ہیں, یہ جو ہم اس وقت بھی کمپیوٹر کے اندر سے جو ریز نکل رہی ہیں, یہ جسم میں جا رہی ہیں, اس سپیکر سے بھی نکل رہی ہوں گی, مائک سے بھی نکل رہی ہوں گی. ہر وقت جو بندہ ایکسپوز کرتا ہے اتنا زیادہ اپنے اندر لیتا ہے, یہ پھر جسم کے اندر ہائپرنیس پیدا کرتی ہے, کینسر پیدا کرتی ہے. سیل فون کا استعمال کانوں کے اندر بہرا پن پیدا کر رہا ہے. کئی جگہ آپ تصویریں دیکھتے ہوں گے کہ سیل فون پڑا رہا, چلتا رہا, اور بستر پہ آگ لگ گئی. کہتے ہیں جب چارجنگ پہ ہو, سیٹل ڈاؤن ہو, چارج ہو رہا, اس وقت بالکل نہ کان کو لگائیں, سننا بھی تو لیفٹ نہیں رائٹ کو سنیں, یہ آپ کے دل تک اثر لے کے جا سکتا ہے. پریگننٹ عورتیں زیادہ فون نہ سنیں, یہ خود اپنے منہ سے بول بول کے بتا رہے ہیں. تو جب ہم آج ایک بنیادوں سے کام شروع ہی کر رہے ہیں, تو کیا آپ اپنے میاں کے ساتھ بیٹھ کے یہ ڈیسائیڈ نہیں کر سکتے کہ اس بچے کو میں نے کس عمر میں کہاں رکھنا ہے؟ وہ یہ اصول یاد رکھیں کہ ڈونٹ فار گیو, سوری کیا کہتے ہیں اس کو, گیو اپ نہیں کرنا. گیو اپ کرنا نہ کرنا آپ کو تربیت میں اتنا اسٹرانگ کر دے گا. آپ کے بچے بتا آپ پہ کیا پریشر ڈالیں گے, وہ چچا کے بیٹے کے پاس تو ہے, وہ دیکھو خالہ کا بیٹا, وہ دیکھے ماموں کے گھر اتنا کچھ ہے. آپ بڑی سخت امی ہیں. میں آپ کو اگر اس کے اوپر کوئی ٹپ دوں نا تو سمپل سی بات ہے, دیکھیں بھائی بہنوں سے پیارا کون ہوتا. آپ کے اپنے جو بچے ہوں نا, اب آپ کو لگتا ہے کہ سوسائٹی میں سب طرح کے لوگ ہیں, ان کے اپنی ذات ہاتھ ہے. آپ ایک دن اپنی سب فیملی کے ساتھ بیٹھے, جو بھی گیٹ ٹوگیدر ہے, آپ کی نندے ہیں, دیورانی ہیں, بھائی بھابھی, اور ان کے ساتھ ایک چھوٹی سی ریکویسٹ اچھے انداز میں, یہ نہیں کہ روپ ڈال رہے ہیں اور اب بس ہم یہ ہو گئے ان کو لگے کہ آپ سے اچھی کوئی مائی دنیا میں نہیں بننے والی. نہیں, اس طرح نہیں. آپ نے ایسے سوچنا ہے کہ دیکھیں میں نے اپنے بچے کے لیے کچھ پلانس بنائے ہیں تو میں آپ سے بھی شیئر کرتی ہوں, تو آپ بھی کرنا چاہیں تو موسٹ ویلکم. لیکن میں آپ سے یہ ریکویسٹ چاہوں گی کہ آپ میرے بچے کے معاملے میں ان چیزوں میں تعاون کریں. مثلاً مثال ہے کہ کچھ مائیں میں نے دیکھا, وہ کہتی ہیں ہم نے اپنے بچوں کو چاکلیٹس نہیں کھلانی, تو سب کو کہتی ہیں کہ اگر بچہ آپ کے گھر آئے یا آپ کے پاس آئے, یا بعض دفعہ لوگوں کے بیگس میں اسے نکال کے چاکلیٹ دی. اب ماں نہیں دے رہی, ماموں نے دے دی, تو ماں بچے کو کون اچھا لگے گا؟ ماموں اچھا لگے گا نا. تو ان کو بتا دیں کہ آپ اپنے بچوں تک جو بھی کریں لیکن میرے ساتھ یہ تعاون کریں کہ میرے اس بچے کو یہ کچھ نہ دیں. ٹھیک ہے, پھر اسی طرح سے آپ دیکھیے کہ بچوں کو آپ دوسروں کے گھروں میں اس طرح چھوڑے ہی نہ. میں ہوں سوچوں آپ کی جگہ, تو میں تو اتنی پکی ماں ہوں کہ میں تو کبھی اپنے بچے کو کہیں لے کے بھی جاؤں گی تو اپنی نظروں سے جدا نہیں کروں گی. بعض دفعہ ہم ملتے ہیں, ہم بچے سارے اپنے کمرے میں گھسے ہوتے ہیں, آپ کسی ایک کمرے میں. ہاں آپ اپنے بچے کو اس طرح سے ٹرین کر چکے ہیں کہ وہ دوسروں کو بھی اچھی بات سکھائے تو اور بات ہے. یہ بھی نہیں کہ آپ اس کو اتنا ذرا پوزیسو ہو کے پالے کہ پھر وہ آپ کے دم چلا بنا رہے اور جہاں آ کر آپ کے پیچھے پھر, یہ بھی نہیں کرنا. لیکن ہر جگہ نظر رکھے کہ بچے کیا کرتے ہیں کیا دیکھتے ہیں. ایک دفعہ میں کسی جگہ درس میں تھی تو مائیں ساری میرے ساتھ تھیں, بچوں سب کو انہوں نے جمع کر کے بچوں کے کمرے میں کہا کہ جی ان کو ہم نے کارٹون لگا دیا یا کیا کیا. اتفاق سے مجھے ہاتھ دھونے تھے کیا کرنے تھے, تو اسی واش روم میں جانے لگی. میں نے ان بچوں کے روم سے گزر کر واش روم کے جانے کے دوران جو اسکرین پہ کارٹون دیکھا, لیکن میرے بکنیز پہنے ہوئے کارٹون, صرف وہ حرکتیں وہی ساری گندی ہوتی ہیں لیکن بس انسانوں کی جگہ وہ پپٹ بنا دیتے. میں ایک دم حیران کہ یہ بچے یہ کچھ دیکھ رہے, اور مائیں اندر ہو سکتا ہے پیرنٹنگ کے لیکچر سن کے آ رہی ہیں, یہ بھی درست طریقہ نہیں ہے. اس کے اوپر نظر رکھیں. لیکن خاص طور پہ آپ کے بڑے بچے, ینگ بچے, یہ آپ کا سرمایہ ہے. ان کو آپ نے اس طرح سے رکھنا ہے کہ ان کو اعتماد بھی دیں. ہر وقت آپ کے منہ پہ پتہ کیا ہونا چاہیے اپنے جوان بچوں کے لیے کہ ماشاءاللہ آپ, میں اپنے آپ کو بہت اسٹرانگ فیل کرتی ہوں, میرا بچہ میرے ساتھ ہے, اس کو کمپیوٹر آتا ہے, یہ میرے لیے فلائر بنائے گا, یہ میرے لیے راستے ڈھونڈے گا. یعنی بچوں کی اسکلس کو کسی پازیٹو چیز میں لگوائیں. بچے بہت سنجی ہوتے ہیں, کنجوس ہوتے ہیں, چھوٹی چھوٹی چیزوں پہ بہت زیادہ وہ خوش بھی ہو جاتے ہیں, اور بعض دفعہ ان کو مائل کرنے کے لیے یہ بھی ہوتا ہے کہ ہمیں کیا ملے گا. ایک چیز اس چیز میں سامنے رکھیں. مثال یہ ہے کہ آپ اپنے بچے سے کہتے ہیں اچھا یہ کام کرو تو میں تمہیں یہ دوں گی. یہ ایک بہت میں نے خامی دیکھی ہے ماؤں میں کہ لالچ دلاتی ہیں اور کہتی ہیں یہ کام کرو تو یہ ملے گا. ایون یہاں تک میں نے سنا اپنے کانوں سے کہ ایک ماں کہتی ہے کہ تم اس گھر میں ویکیوم کر دو تو میں تمہیں 5 پاؤنڈ یا 10 پاؤنڈ دوں گی. یہ کیا بات ہے؟ یہ تو آپ ماسی کو بھی 5 پاؤنڈ گھنٹے کی تو ماسی بھی ملتی ہے, اس سے کرا لیں, پھر آپ نے اس سے کیوں کرانا ہے؟ یہ غلط طریقہ ہے. کبھی بچوں کو مٹیریلسٹک اپروچ نہ لیں. ہاں اس نے پھیرا, کام کیا, آپ کو نہیں, اس کو نہیں پتا تھا, اس دن آپ خوش ہو کہ آپ اس کو کوئی اسکارف دلوا دیں, آپ اپنے بچے کو کوئی سویٹر دلا دیں, یہ اور بات ہے. یعنی پہلے سے ہوپ دلا کر ان کو منی مائنڈ کا رکھنا. اور میں نے دیکھا لڑکیاں کھڑی ہو جاتی ہیں, دے ہمارے پیسے, ہم نے یہ بھی کیا وہ بھی کیا, اچھا اگر ہم آپ کے لیے یہ کام باہر سے کر دیں تو آپ ہمیں کیا دیں گے؟ یہ مٹیریلسٹک سوچ ہے. اگر ماں کا دل اللہ سے جڑا ہوا ہے نا تو وہ اپنے بچے کو کیسے جوڑے گی؟ کچھ تاریخ سے جو مائیں ہمیں ملتی ہیں, کچھ لوگ ایسے ہوتے ہیں نا کہ جن کو ہم جانتے ہیں کہ بھئی وہ لوگ تاریخ میں بہت کام کیے, تو کچھ لوگوں کے نام نوٹ کریں اور ان کے پیچھے دیکھیے کہ کن کے نام تھے, تاکہ ہم اس چیز کو اپنے لیے لے کے بھی رکھیں اور محسوس کریں. مثلا سب سے پہلے اگر آپ دیکھیے کہ حضرت زبیر کے بیٹے عبداللہ بن زبیر, اور اسی طرح سے عروہ بن زبیر, پیچھے کون ہے؟ ماں اسما بنت ابی بکر, حضرت ابو بکر کے نواسے تھے, اور ان دونوں بچوں کے کارنامے پڑھنے تو آپ ان کی زندگی پڑھ کے دیکھیے. پھر اسی طرح زبیر بن عوام جو نبی صلی اللہ علیہ وسلم کے چچا تھے, پیچھے ان کے ماں صفیہ بنت عبد المطلب تھی. پھر اسی طرح آپ دیکھیں کہ حسن اور حسین تو ماں پیچھے فاطمہ ہے، عبداللہ بن جعفر عرب کے سخاوت پسندوں کے سردار تھے، شریف جوانوں کے لیڈر تھے، بچپن میں باپ کے سائے سے محروم ہو گئے، ان کی ماں اسما بنت امیس نے ان کی پرورش کی، ان میں اخلاقی خوبیاں اور اعلیٰ صفات پیدا کی، وہ خود بھی اسلام کی عظیم خواتین میں سے تھی، یعنی ماں کا کردار. یہ تو بعض دفعہ لوگ کہتے ہیں نا کہ باپ نہیں انٹرسٹ لیتے یا بعض بچوں کے باپ پاس نہیں ہوتے، یہ بھی ہوتا ہے. تو مائیں کیا کہہ دیتی ہیں کہ چونکہ باپ ساتھ نہیں ہے یا وہ ساتھ نہیں دیتے تو بچے ٹھیک نہیں ہوں گے. تو یہ جتنی مثالیں آپ کو دے رہی ہیں ان سب میں ماؤں کے کام تھے. ایک اور مثال ہے معاویہ بن ابی سفیان کی، ان کی قوت ارادی کی مضبوطی اور حکمت اور دانائی مشہور ہے. اس کی وجہ ان کی ماں ہند بنت عتبہ ہے، نہ کہ باپ ابو سفیان. بچپن میں ان کی ذہانت کو دیکھ کر ولید نے کہا تھا کہ اگر یہ بچہ زندہ رہا تو یہ اپنی قوم کا سردار بنے گا. ان کی ماں نے فوراً جواب دیا، اگر یہ صرف اپنی قوم کا سردار بنا تو گویا کہ یہ مر ہی گیا. یہ جملہ نوٹ کیجئے گا کہ ماں نے یہ نہیں کہا کہ یہ قومی ہیرو بنے، وہ کہتی تھی یہ ورلڈ لیڈر بنے. یہ ماؤں کی سوچ ہوتی تھی. پھر اسی طرح سے آپ دیکھیے کہ آباد والی تاریخوں میں ہمارے ایسے لوگ موجود ہیں کہ جن کو ہم دیکھیں تو کہیں بنو امیہ کی وہ شخصیات ہیں، یا کہیں آپ لے جائیے تو اندلس کی تاریخ میں دیکھیے، ہر جگہ آپ کو وہ لوگ ملیں گے کہ جن کی ماؤں نے محنت کی تھی. باپ عموماً کیئرلیس ہوتے ہیں یا باپ مصروف ہوتے ہیں، باپ کا یہ کام بھی نہیں ہے. تو لیکن یہ کہ اپنے جوان بچوں کو اس طرح سے ٹیکل کیجئے کہ ان کے بدلتے ہوئے جو جذبات اس کا بھی خیال رکھیں. اس پہ بھی ایک تھوڑی سی بات کر لیتے ہیں باقاعدہ ہم بک کو شروع کرنے سے پہلے. اور وہ کیا کہ آپ دیکھیے کہ ہارمونل چینجز آتے ہیں نا، جان بچیوں میں بھی آتے ہیں بچوں میں آتے ہیں. آج تو میں کہتی ہوں کہ یہاں کے جو لائف سٹائل ہے اس میں تو 7-8 سال کی عمر سے لڑکے لڑکیوں میں ایسے خیالات آتے ہیں. ظاہر بات ہے جب بڑھنے آگے سے ان کو یہ چیزیں سکھائی جا رہی ہیں تو پھر تو جلدی آئے گا. اس کو کیسے مینٹین کریں، یعنی بچوں کے اندر سے دو تین چیزیں دیکھ رہے ہیں نا. ایک ہم نے دیکھا ان کا کریکٹر، بولنے کا طریقہ، بات کا طریقہ. پھر ہم نے دیکھا ان کے اندر امانتداری، سچائی، چیز کو خراب نہیں کرنا. لیکن جو آج کی دنیا میں زہر ہمارے ارد گرد پھیلا ہوا ہے وہ فحاشی کا، اس سے کیسے روکے؟ سب سے پہلی چیز تو اس میں یہ دیکھیے کہ بچپن سے لے کر بڑے ہونے تک بچے سب سے زیادہ جس کو دیکھتے ہیں نا وہ آپ اور آپ کے ہسبینڈ ہیں. شوہر اور بیوی کا اپنا تعلق کیسے؟ معصوم بچے اس کو خاموشی سے دیکھتے ہیں، ایون پیٹ کا بچہ بھی محسوس کرتا ہے اس تعلق کو. ان تعلقات میں لمیٹیشنز ہونی چاہیے. اگر شوہر بیوی کے اپنے تعلق میں حرام ہے، یا ایسی گندی چیزیں دیکھتے ہیں، یا ایسے نازیبا طریقے اختیار کیے جاتے ہیں، اس کا آنے والی نسلوں پہ اثر پڑتا ہے. پھر اس کے بعد آپ کہتے ہیں بچہ بچہ، 2 سال کا بچہ، 1 سال کا بچہ، گھر کے اندر رہتے ہوئے شوہر بیوی کا اپنا تعلق کیسا ہے؟ اگر آپ واقعی وہ ایموشنل ماحول بنا کے اور بچوں کے سامنے بھی ایسی حرکتیں کرتے ہیں کہ یہ بچہ ہے تو وہ بھی اس کو آزمائے گا. کسی دوست کی یہ بات ہے کہ انہوں نے اسکول میں بچے کو کوئی اس طرح کا کام کرتے دیکھا ہوا، ایک دوسری اسکول مطلب کلاس میٹ میٹ سے. تو بعد میں پوچھا تو کہا کہ میں تو امی ابو والی بات کر رہا تھا. بچے کاپی کرتے ہیں، وہ جا کے اسکولوں میں ایسی چیزوں کو دیتے ہیں. تو آپ اپنے گھر کا ماحول اس طرح کا رکھیں. پھر اس کے بعد آپ دیکھیے کہ ایک اور چیز ہے کہ جو آپ کے بچوں کا ڈریس کوڈ ہے، اس کا ان کے ایموشنز کے ساتھ بڑا گہرا تعلق ہے. گھر میں بچے آپ کے 3-4 ہیں تو ظاہر ہے کہ بھائیوں کے ساتھ بہنیں بھی ہیں، بہنوں کے ساتھ بھائی بھی ہیں. ان کا اپنا جو ڈریس ہوگا نا وہ بھی اس طرح کا ہونا چاہیے کہ جذبات کو نہ ابھارے. آپ کے ایک ایک اینگل سے آپ کہتے ہیں جذبات بھڑکتے. جب لوگ چھوٹی بچیوں کو اسٹرپس والے فراک پہناتے ہیں، اور چاہے آپ اس کے نیچے کچھ پہنا لیں، اوپر پہنا لیں، کچھ بھی کر لیں، لیکن اس کو دیکھ کر ایک فیلنگس تو آتی ہے نا کہ یہ کیسی چیز ہے. اوائڈ کریں ان چیزوں کو. لیکن خاص طور پہ جب آپ اپنے بچوں کو ان تمام ویڈیو گیمز اور ان چیزوں سے دور رکھتے ہیں تو ان کی نظر پاک ہوگی. لیکن جو چیز آپ کے جوان ہوتے ہوئے بچوں کے اندر اتنا رنگ بھر سکتی ہے وہ روزہ ہے. آپ کہیں گے یہ کیا ہوتا ہے؟ تو یہ بھی سمجھ لیجئے کہ 7 سے 10 سال کی عمر نماز سکھانے کی تھی نا، تو اب 10 سے 12 سال کی عمر اس کو روزہ سکھانے کی ہے. کبھی بھی کوئی انسان روزہ رکھنے سے نہیں مرتا، آپ اگر ارلی ٹین ایج بچوں کو اور خاص طور پہ لڑکوں کو عادت ڈال دیجئے منڈے اور تھرسڈے کے روزے کی, نفلی روزے ہیں, فرض تو پڑھ رکھیں گے وہ تو ہے ہی نہیں. آپ لوگ پوچھتے ہیں, آپ بھی پوچھیں گے, اچھا جی روزہ فرض کب ہوتا ہے, تو کچھ کہہ دیں گے جی پی بی ٹی کے ساتھ ہی ہو جاتا ہے, کچھ ایج رکھیں گے. اس کا سمپل سا جواب عموماً میں تو یہی دیا کرتی ہوں کہ جب آپ کا بچہ روزہ رکھنے کے قابل ہو گیا. اب جب آپ کا بچہ روزہ رکھنے کے قابل ہو گیا تو وہ کون سی ایج ہے؟ جب آپ اس کو آزمائیں گے. یعنی ایسی احادیث ہیں, اگر بھائی جی کتابیں آ گئی ہیں تو ان لوگوں تک پہنچائیں. ابھی میں چھوٹا سا بریک دوں گی تو پھر اس میں بکس لیں, کیونکہ اس بک میں کچھ چیزیں میں بولوں گی تو آپ تھوڑے اریٹیٹ ہوں گے نا, تو سامنے ہوں گی تو پھر آپ اس کو آزمائیں گے. اس بک کے پیج نمبر 15 سے لے کر تقریباً جی 34 تک, یعنی 15-34 میں بہت ہی خوبصورت حدیثیں ہیں. کچھ حدیثیں صرف ماؤں کے ساتھ ہیں, کچھ باپوں کے ساتھ ہیں, کچھ ماں باپ دونوں کے ساتھ ہیں. اسی کے اندر یہ حدیث موجود ہے, میں آپ کو پڑھ کے سناتی ہوں کہ بچوں کو روزوں کی عادت کیسے ڈالتے ہیں. آپ پریشان نہ ہو, آپ کے سامنے جب بک ہوگی تو آپ کو لکھنے سے زیادہ سننے پہ فوکس کریں اس وقت. جی, جمہور علماء کا قول ہے کہ جب تک بچہ جوان یعنی بالغ نہ ہو اس پر روزہ فرض نہیں ہوتا, لیکن ایک جماعت سلف نے ان کو عادت ڈالنے کے لیے حکم دیا ہے کہ بچوں کو روزہ رکھوائیں, جیسے نماز پڑھنے کے لیے ان کو حکم دیا جاتا ہے. امام بخاری نے ایک روایت نقل کی ہے, حضرت عمر جو اپنے وقت خلیفہ تھے اس وقت, ایک نشے باز کو رمضان المبارک میں نشہ کرتے ہوئے پکڑا تو حضرت عمر نے اس کو مخاطب کر کے فرمایا, افسوس تجھ پر, تو نے ماہ رمضان میں بھی شراب پی رکھی ہے, حالانکہ ہمارے تو بچے بھی روزے سے ہیں. اور اس کو پھر ہاتھ لگوائی اور ضلع وطن کروا دیا. اب اس حدیث میں دیکھیں, بچوں کو روزہ رکھنے کی بات کر کے اصل میں علماء کہتے ہیں کہ بچوں کو عادت ڈالنے کے لیے روزہ مائیں رکھواتی تھی. اسی طرح صحابیہ کہتی ہیں کہ ہم اپنے بچوں کو روزہ رکھواتے, پھر اپنے ساتھ مسجد لے جاتے, پھر جب وہ وہاں ہم سے کوئی کھانا پانی مانگتے تو ہم اپنے ساتھ ان کے لیے جو ان کی گڑیا یا کوئی کھلونا کپڑے کا بنا ہوا لے گئے ہوتے تھے وہ اس کو دیکھ کے اس سے بہلاتے. میں سوچتی ہوں کہ آج کے دور میں جو کرپشن کا بازار گرم ہے نا ہمارے ارد گرد, اس کا سب سے بہترین حل آپ اپنے بیٹوں کو خاص طور پہ اور بیٹیوں کو عام طور پہ بچپن سے روزوں کی عادت ڈال دیں. نفس کے تقاضے دبتے ہیں, لعلکم تتقون, تقویٰ ملتا ہے, روزہ نگاہوں کو جھکاتا ہے. اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ جو حکم دیا تھا نا کہ 10 سال کا ہونے پہ نماز پہ سختی کرو اور ان کے بستر الگ کر دو, یہ بھی اب ایک چیز اس میں مددگار ہوگی. آپ چاہتے ہیں کہ آپ کے بچے کی سوچ پاک ہو, آپ ایک بستر پر دو بچوں کو کبھی نہ سونے دیں, نہ دو بیٹوں کو نہ بیٹیوں کو. بچوں کے روم میں سنگل بیڈ سونے چاہیے, رضائی بھی الگ ہونی چاہیے. اگر کوئی مجبوری ہے, حالات آپ کے بس میں نہیں, ڈبل بیڈ ہے, تو بستر کس طرح سے الگ ہو, ایک کو اس طرف سے سلائیں اور دوسرے کو دوسری طرف سے سلائیں, کیونکہ یہ سب چیزیں جو ہے نا یہ مجلس بچوں کو انٹینڈڈ نہ چھوڑے. بچوں کو پتا ہو کہ ماں کی عادت ہے کہ یہ سونے تک, بلکہ رات میں جب بھی کبھی اٹھیں واش روم یوز کرتے ہیں یا اگر آپ تہجد کے لیے اٹھتے ہیں, ایک دفعہ بچوں کے کمرے کا ضرور دروازہ کھول کے دیکھیں. بچوں کے کمرے کے اندر لاک نہیں ہونا چاہیے, ضرورت ہی نہیں ہے. اور بچوں کو چھپ کے نہیں, ان کو صاف پتا ہو کہ امی آتی ہیں اور آئیں پیار سے, میں دیکھنے آئی تھی میرا بیٹا سو گیا, کبھی اس کے بالوں میں ہاتھ ڈالیں, کبھی کچھ, دیکھو کیا پڑھ رہے تھے دکھاؤ. آپ اس کے ہاتھ میں کوئی بک ہے تو آپ اس کا ایسے پیار سے پڑھنا شروع کر سکتے ہیں. چیک کریں, ماں بیوقوف تو نہیں ہونی چاہیے. میں سوچتی ہوں کہ ماں کی دو نہیں چار آنکھیں ہونی چاہیے, دو آگے تو پیچھے. شک نہ ان کو ہونے دیں کہ آپ ان کی تو جاسوسی کر رہی ہیں کر رہے ہیں, لیکن کننگ ماں ہونی چاہیے. اس کو سمجھ آ جائے ایک دم گھبرایا کیوں تھا. بچوں کے کمرے میں اگر کمپیوٹر ہے تو اس کا رخ کبھی بھی اس طرح سے نہیں ہونا چاہیے کہ بچہ ایسے بیٹھے کہ آپ اندر آئیں تو بچہ آپ کو دیکھے اور اسکرین اس کے اپوزٹ ہو. مثال ہے کہ اگر یہ روم ہے اور آپ سوچتے ہیں کہ یہ اندر آنے کا دروازہ ہے, تو کمپیوٹر اس طرح ہو کہ آپ کا بچہ یوں بیٹھا ہو, آپ دروازہ کھولے تو آپ کو کمپیوٹر اسکرین دکھے. اب اس کا اسکرین ادھر ہے تو ایک سیکنڈ لگتا ہے, چینج ہو جاتی ہے. اور مائیں کمپیوٹر سیکھیں, اور کس حد تک سیکھیں کہ آپ اکیلے میں دیکھ سکیں. آپ کہتے ہیں کمپیوٹر میں ساری ہسٹری میں سیو ہوتی ہیں چیزیں, कौन क्या देखते किस वेबसाइट पे गए किधर गए, क्या हम इतना से नहीं सीख सकते? और ये उनको ये ना कि अब मैं ये करना है तुम्हें चेक करना है तो तुम मुझे कंप्यूटर सिखाओ, इसमें तजस्सुस देखने वाला नहीं। और वही बात टीचर याद रखे कि अगर वाकई दोस्ती है तो बच्चे आपसे छुपाएंगे नहीं। ये वहां हरकतें करते हैं बच्चे जहां माँ बाप ने या तो बहुत दबा के रखा होता है या बिल्कुल ही केयरलेस छोड़ा होता है। और ये याद रखिए हमारे बच्चे बहुत अच्छे हैं लेकिन शैतान अच्छा नहीं है। हमारे मर्द हम सब बहुत नेक हैं लेकिन शैतान नेक नहीं है। बड़े बड़े वलियों के पास जाता है, कभी बच्चे को तनखा घर में ना छोड़े। आप ना जाए शादी में बच्चे के साथ घर रह ले, अकेला ना छोड़े। अच्छे चलो हदीस में आता है कि कई लोग ऐसे हैं बहुत नेक होते हैं, क्यामत के दिन गुनाहगारों के साथ में होंगे, पूछा जाएगा क्यों, तो कहा जाएगा कि जब ये लोगों के बीच में होते थे तो नेकी करते थे लेकिन अकेले में ये गुनाह करते हुए नहीं चूकते थे। चाहे वो वक्ती सी लफ्जिश होती है टंग स्लिप, चलो ये देख लेते हैं। और तजस्सुस बहुत होता है इस उम्र में ऐसी चीजें पढ़ने का देखने का सुनने का। घर के अंदर इंटरनेट के इस्तेमाल पर इतनी ज्यादा नजर रखें, आप बहुत सारी ऐसी चीजें हैं कि जो आप लगा सकते हैं चेक्स होते हैं तो बच्चे एक खास चीज ही खोलेंगे। लेकिन मैं अपनी जाती तौर पे देखूं तो मैं ये बाहर की पाबंदियों से ज्यादा अंदर की पाबंदियां पसंद करती हूं। हजरत उमर को किसने सॉरी हजरत यूसुफ अलैहिस्सलाम को किसने अजीजे मिस्र की बीवी के हाथ से बचाया? बाप तो पास नहीं था, परदेश था, तन्हा थे, अकेले थे, औरत पहल कर रही थी। लेकिन क्यों? क्योंकि अंदर बाप के वो 7-8 साल की उम्र की तरबियत का असर था। क्या आप और मैं घर बैठ सकते हैं 24 घंटे? बस लोग कहते हैं जी हम नहीं पढ़ने आ सकते क्योंकि हमारे बच्चे घर में पता नहीं वो क्या कर रहे होंगे। ये तो आपने खुद ही हार मान ली। आपको यकीन होना चाहिए कि मैंने अपने बच्चे को इस हद तक स्पिरिचुअली स्ट्रांग कर दिया कि वो ऐसी चीजों को सोचता नहीं। पीर और जुमेरात का रोजा अगर आज तक आपने खुद में नहीं रखा ना तो आप अपने बच्चों को सिखाने के लिए खुद रखना शुरू कर दें। और मेरा लेके आजकल से ज्यादा है अच्छे दिन कोई नहीं है। क्यों नहीं है? क्योंकि आजकल आप देखते हैं कि दिन कितने छोटे हैं। सुबह कई लोग नाश्ता ना करने के आदी होते हैं ऐसे ही, और बहुत सारे लोग जोहर पे उठते हैं ऐसे ही। अब आप देखिए कि यहां जोहर का स्टार्टिंग टाइम क्या है, 12 बज के कितने बजे जोहर शुरू होती है? 12:15 बजे। अब जाहरी बात है कि आपको जोहर पे तो उठना ही पड़ेगा ना, और खत्म होने का टाइम तकरीबन 1:30 या उसके करीब या कुछ उसके अराउंड है। अगर आप सोते ही रह गए, चले उठे आपने जोहर पढ़ी, अब जोहर के उठते दिल भी नहीं करता, जोहर की नमाज पढ़ने तक असर 2 बज गए तो 3:15 बजे तो मगरिब हो रही है। कोई मुश्किल है रोजे रखना? अभी से अपनी बच्चियों के, तो खासतौर पर जो पीरियड से छुट्टे हुए रोजे हैं, और बच्चों के रोजे रखाए, इससे आप अनबिलीवेबल असर देखेंगे। हदीस में आता है कि रोजा इश्तेहा को घटाता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक दफा जवानों के एक गिरोह के पास से गुजरे तो आपने उनसे कहा कि जवानों के गिरोह या माशर शबाब रोजे रखो क्योंकि रोजा नहीं, आपने कहा कि जवानों के गिरोह निकाह करो और अगर कोई निकाह की का ताकत ना पाता हो तो रोजे रखे क्योंकि इससे हाइश दबती। इसी तरह बाज दफा हालात ही ऐसे होते हैं शादी के बाद जो शौहर बीवी दूर है ऐसे लोगों पे भी शैतान बहुत आएगा, मर्दों के ऊपर ज्यादा आएगा, औरतों पे भी आने का डर है। हर दफा चीज हर वक्त पास तो नहीं होती ना, हर चीज शौहर बीवी साथ भी हो तो भी हर वक्त एक दूसरे के अप्रोच में नहीं हो सकते। तो इन सब का बेहतरीन इलाज रोजा शऊर के साथ और उस रोजे के अंदर फिर नेकियां। देखिए अगर घर में एक सेहतमंद फिजा हो ना, आपके बच्चे को सूरज याद कर रहे हैं, फिर आप उनसे सुन रहे हैं, वो आपसे सुना रहे हैं, वो आपको कर रहे हैं, वो आपको कर रहे हैं, इस तरह के अगर आप अपने घरों में हालात रखते हैं ना तो आप महसूस करेंगे कि वो घर सेहतमंद घर होगा। कभी आप इसको जमाना चाहें ना कि घर का माहौल कैसा है या घर वाले बच्चे कैसे है, तो उसका एक सिंपल सा क्राइटेरियन मेरी नजर में क्या है कि जिनके घर जाकर आपको मजा आए। कभी आप भी तो जाते होंगे ना अपने घर लोगों को मिलने पाकिस्तान में या इधर उधर, कुछ के घर में जाएं कितना मजा आता है, दिल ही नहीं करता जाने को वापस, वो भी खुश आप भी खुश ये भी खुश। कुछ जगह जाएं तो बंदा थोड़ा कंफर्टेबल फील नहीं करता, टू मच तकल्लुफ होता है या बहुत ज्यादा वो फैंसी घर है तो अब आपको डर है कि कुछ इजी ना आपसे टूट जाए। और जिस घर में जाके बस दिल करे कि जस्ट चाय का कप रखें और उठ जाए, आप फील करके देखें कि जिन घरों में घर के लोग شوہر بیوی بچے ایک خوشگوار فضا میں ہے نا, چاہے وہ آپ کو بالکل سمپل سا پروٹوکول دیتے ہیں, وہ جو ہے ان کے وہی دیں گے نا. پروٹوکول لینا ہے تو آپ کہیں اور جائیں, کمفرٹ لینا ہے تو آپ کسی کے ساتھ رہیں. اب یہ ساری صورتحال میں آپ دیکھیں گے کہ اگر آپ کے گھر کا ماحول اچھا ہے تو گھر میں لوگ جاتے ہیں وہ کہتے ہیں ہمیں آپ کے گھر آ کے بڑا مزہ آتا ہے. بعض دفعہ آپ نے بچپن سے سنا ہوگا کسی کے گھر میں 6 بیٹیاں ہیں تو ان کے گھر جا کے لوگوں کو بڑا مزہ آتا ہے, بیٹیوں والے گھر میں کہتے ہیں مزہ آتا ہے, ہنسی مذاق یہ وہ بعض بحث. تو یہ ساری چیزیں ہمارے اوپر اثر رکھتی ہیں, ان کو یہ قیمتی چیزیں ہیں, ان کو سنبھال کے رکھنا ہے. اب چونکہ اس ٹین ایج کے اوپر ہم آئے ہوئے ہیں تو یہ بہت ہی ایک کریٹیکل ٹائم ہے, تو ہم تھوڑا سا اس میں بات کر لیتے ہیں اپنی بچیوں کے ڈریس کوڈ کی بھی. دیکھیے بیٹے بےچارے تو کچھ بھی پہن لے وہ ایک ہی جیسے لگتے. آج آپ دیکھیے کہ ہم ویسٹ میں جب آئے نا تو ہم نے اور جو چیزیں لوز کی نا اس میں سے ہم نے اپنا اٹائر, اپنے اسلامک اٹائر کہہ لیں یا قومی ڈریس بھی نکال دیا. آج بھی شاید بہت تھوڑے لوگ یہ جرت پاتے ہیں کہ وہ شلوار قمیض پہن کر باہر جائیں یا وہ ابایا پہن کر سکولوں میں جائیں یا باہر جائیں. اب ہوتا کہ جب ہماری بچیاں, اب آپ دیکھیں یہ بات جو میں کہنے لگی ہوں یہ آپ کو اچھی نہیں لگے گی, لیکن آپ کو اچھی لگے کہ نہ لگے مجھے تو کہنی ہے, کیونکہ میں نے ایک چھوٹی سی ذمہ داری لی ہے نا. ہر ممکن راستہ جس سے آپ کی زندگی میں بچوں کی طرف سے کوئی تکلیف ہے اس کو بند کریں. اب آپ تھوڑی سی اپنی نظریں کھول کے دیکھیں, اگر ایک بچی سال کی ہے آپ اس کو پینٹ پہناتے ہیں, اوپر اس نے ٹائٹ سویٹر پہنا ہوا ہے, وہ بچی گود کی بچی ہے. پہلی بات دیکھیے کہ عورت کا جو عورت پن ہے جس کو آپ نسوانیت کہہ لیجئے یا اس کی ایک خوبصورتی ہے نا, وہ بچیوں کی بچیوں والے کپڑوں میں. آپ کے سامنے چوائس ہو کے ایک بچی ہے اس کو آپ خوبصورت سے فراک میں اور ڈھیلا ڈھلا فراک ہے, فرل لگے ہوئے, لیس لگی ہوئی ہے, اوپر ٹوپی بھی ہے اس میں دیکھیں, یا اس بچی کو ایک ٹائٹ سی جین اور اوپر ایک ٹائٹ سے جیکٹ میں دیکھیں, سچ بتائیں کہ بچی کس میں اچھی لگتی ہے؟ فراک میں اچھی لگتی ہے نا. بعض بچے, یعنی یہ پورا ایک آرٹیکل تھا میرے پاس ایک جگہ اور میں نے اس کو کسی آج کی بات میں بھی شیئر کیا تھا, کسی نے بھیجا تھا کہ بہت کیئرفل رہے ماں باپ, ویری کیئرفل, کہ اپنی چھوٹی بچیاں یعنی ینگ بیبیز کہہ لے ان کو بھی غیر محرموں کی گودوں میں نہ دیں. آج اتنا شیطان ناچ رہا ہے ہمارے گھروں میں, اگر میرا فون ابھی پاس نہیں, اگر ملتا تو میں آپ کو پڑھ کے بھی سنا دیتی ہوں. ڈرائیوروں کی گودوں میں اپنی بچیوں کو نہ دیں, ڈرائیوروں کے پاس نہ بٹھائیں, اکیلے میں نہ چھوڑ کے جائیں, چھوٹی بچی. اور میں نے الحمدللہ اپنے قریب رہنے والوں کو دیکھا کہ کسی کی بیبی کو ہاتھ نہیں لگاتے, چاہے چھوٹی بھی ہو, بچہ ہے لڑکا اس کو پکڑ لیں تو لے لیں گے. یہ شروع سے بچوں کو سکھانا ہوتا ہے. آپ اپنی ایک دو سال کی بیبی کو بتائیں کہ اگر اس کو کسی نے پکڑا ہے یا ٹچ کیا ہے تو وہ اس کا باپ ہے یا چچا ہے یا محرم ہے تو ٹھیک ہے. یہ ایک دن, یہ حیا ایک دن میں نہیں آتی, ہم پہلے ختم کر دیتے ہیں. پھر اس کے بعد دیکھیے جو تکلیف سے صورت حال دل کو ہوتی ہے وہ ہے دو چار سال کی, جب واکنگ بچیاں ہو جاتی ہیں آپ ان کو بھی وہی پینٹس پہناتے ہیں. میں کہتی ہوں سردی ہے, -15 ہے, 20 ہے, آپ بھی تو زندہ ہی ہے نا. میں نے دیکھا مائیں کبھی پینٹس نہیں پہنتی ادھر رہ کے بھی, میں نے نہیں دیکھا, پہنتی ہوں گی لیکن دیکھا نہیں ہے کبھی, پاجامے پہنے ہیں لوز ہے. بچیوں کو کیوں پینٹس پہناتی ہیں؟ اب ایک بچی جو جوان ہونے کی عمر میں, پتلی گرمیوں کے کپڑے دیکھیے زیر میں, کتنے سٹچی کپڑے ہوتے ہیں, سٹچ کرنے والے یعنی سٹچی ہوتے ہیں, تھوڑے سے فلیکسی ہوتے ہیں, جسم دکھتا ہے بچیوں کا. اب ایک بچی جس کو اپنے شروع سے سکولوں میں, کالجوں میں اور گھر کے کپڑوں میں اس طرح کے کپڑوں کا عادی کر دیا, جب وہ اب ہو گئی 12-14 سال کی, اب اس کی حیات پہ تو پانی پڑ گیا. آج کیوں ایسا ہے کہ وہ لوگ جن کو شروع سے ریسٹرکٹڈ ماحول ملا وہ عورتوں میں بھی دوپٹہ نہیں اتارتے, حالانکہ کسی حد تک گنجائش ہے کہ اتار دیں سر سے, کوئی حرج نہیں, گلے میں بھی نہیں ہے, اگر نیچے کورڈ ہے تو اٹس اوکے, لیکن حیا ہی نہیں مائے سامنے آتی. ایسے ہوتا ہے آپ کے ساتھ کہ ہم عورتوں کے سامنے بھی نہیں کمفرٹیبل فیل کرتے کہ ٹائٹ شرٹ پلیٹس والی پہنی ہوئی ہے اور دوپٹے کے بغیر آپ بھاگے پھرے؟ عجیب لگتا ہے. بعض عورتیں اپنے جسم کو ایکسپوز کرتی ہیں پارٹیوں میں, دعوتوں میں, اور چونکہ کام ایسی جگہ بنا ہوا ہے کہ دوپٹہ رکھا تو کام نہیں دکھے گا, یا آج کل جو پیچھے کام آگے کام دکھانے کے لیے مجبوری ہے. تو میں اکثر سوچتی ہوں کہ یہ کیسے چلتی پھرتی ہیں, جسم کا ایک کم دکھتا ہے. अब आप अपने बच्चियों को अगर इस तरह रखते हैं तो पहली बात है कि घर के लड़के लड़कियां दोनों बच्चे भी हैं बच्चियां भी हैं वो देखते हैं बहनों को भी। लड़कों का भी वही ड्रेस है, अगर 12-14 साल की उम्र के बच्चे आपके लड़के पैंट पहन रहे हैं लेकिन उनके ऊपर जो शर्ट है ना वो हिप से नीचे होनी चाहिए। जिस तरह औरत का सतर है ना इस तरह मर्द का भी सतर है, और सतर का हिस्सा क्या है कि ना शफाफ ना वसाफ। वो टाइट जीन्स जिसमें जिस्म का एक एक फिगर दिखता है, बल्कि सांस पड़ते हुए तो कमर खुल जाती है, ऊपर शर्ट चढ़ जाती है, पैंट नीचे हो जाती है, इतना गैप बन जाता है, नमाज नहीं होती, मर्द की भी नहीं होती, औरत की तो हम बात ही नहीं करते। तो ड्रेस कोड बच्चों का ढीला रखें, रिलैक्स्ड, जिस्म एक्सपोज ना हो। और एक बात दिल में रखिएगा कि हम जैसे कपड़े पहनाते हैं ना वैसे जज्बात उभरते हैं। अपने ऊपर लीजिए, जब हम घर जाके रिलैक्स होकर ढीले ढाले कपड़े पहनते हैं तो काम करने को दिल करता है ना, और अगर आप शादी से आए और बहुत फैंसी कपड़े पहने हुए, एक चम्मच भी नहीं आप धोएंगे, आप कहेंगे नहीं मैं नहीं धोती, कपड़े पहनती मूड बदलता कि नहीं? आप बाहर आते हैं कोट पहनते हैं अपने आप को सेटअप करते हैं तो आप कहते हैं अब मैं पसीने वाला कोई काम नहीं करूंगी। कपड़ों का असर होता है। हमारे बड़े जो कह लीजिए कि बुजुर्ग थे वो इतने समझदार तो नहीं थे हमारे ख्याल में, लेकिन उनमें एक बहुत बड़ी खूबी थी और वो क्या कि वो अपनी अनमैरिड बच्चियों को सजने संवरने नहीं देते थे। ये एक इतनी तकलीफदेह बात है कि आज के दौर में तसव्वुर उलट हो गया, शादी के बाद औरतें इतनी बेढंगी और इतनी बेकार हो जाती हैं कि मैं नहीं समझती कि उनके मर्दों को कोई कशिश लगती होगी उनमें। बस जी हम वही हैं। और अनमैरिड बच्चियों के कपड़े, उनका जेवर, उनकी ज्वेलरी, मेकअप, कोई तस्वुर नहीं था अनमैरिड बच्ची के मेकअप करने का। आप लोग मेरी बात को तस्दीक करेंगे? शादी का शौक क्यों होता था पहले दौर में लोगों को आपको पता? कपड़े अच्छे पहनेंगे, मेकअप करेंगे, बाकी शादी की तकलीफें तो पता ही नहीं थी कि बाद में मसले कितने पड़ते हैं जान को। ये पता था कि अच्छे कपड़े, शादी कपड़े और जोड़े और जेवर। आप लड़कियां माँ शादियों से पहले ज्यादा पहन चुकी होती हैं। आप कहते हैं क्यों आप इसके खिलाफ हैं? मैं इसलिए खिलाफ हूं कि फिर उससे जज्बात उभरते हैं। शादी तो आप कर नहीं सकते, 18 साल तो गवर्नमेंट ने बैन कर दिया, और जो पढ़ाइयां तालीमात हैं 20-22 साल की बच्चियां मैरिड ही होती है आजकल हमारे कल्चर में। 12 साल से वो पहन रही है, ओढ़ रही है, क्या जब आप शीशे में अपने आप को देखते हैं और आप खूबसूरत देखते हैं, क्या लग रही हो, तो क्या जज्बात नहीं उभरते? इस्लाम ने औरत को इस तरह के तबरुज से बचाकर असल में जज्बाती चोटों से बचा दिया। जो चीज जितनी ढकी छुपी होती है उतनी खूबसूरत लगती है। और देखिए हर उम्र का एक हुसन होता है, बल्कि आप मैरिड खवातीन को कहूंगी कि आप पैन ही ओढ़ा रहा करें ताकि आपके मर्द बेचारे भी खुश हों। ये जो वक्त के साथ मर्दों का मिजाज जो बिगड़ना शुरू हो जाता है ना, उसकी वजह माफ कीजिए आप और मैं। हमारी एक टीचर थी तो वो कहती थी कि रात को जब मियां के आने का वक्त हो तो जरा पैन नहीं उड़ी रहा करो, वो बाहर बड़ी परियां देख के आ रहा है। अब वो बाहर की परियां देख के घर आए तो आती लहसुन प्याज की बू है, और एक शलवार नीले रंग की है तो कमीज काली पहनी हुई है, और सर पे दुपट्टा तो हम बांधे ही रखते हैं क्योंकि सर में दर्द बड़ा है। क्या हुलिया बना के हम अपने मर्दों को दिखाते हैं, फिर हम कहते हैं कि पता नहीं ये बदल गए हैं, शादी पे जो होते वो नहीं रहे। एक मैरिड औरत का हक क्या फर्ज बनता है कि वो अपने आप को अपने शौहर की खुशी का बना के रखे, फिर दूसरे भी देख लें तो उसकी मर्जी है। घर अब अगर घर में शौहर है तो घर में सासू ससुर भी दूसरे भी हैं, या उसी हाल में बाहर आ गई तो कोई हर्ज की बात नहीं है। लेकिन अनमैरिड बच्चे और बच्चियों को खास तौर पर अपनी ब्यूटी से बहुत ज्यादा केयरलेस रहना चाहिए। आज आप देखिए कि जो अनमैरिड बच्चियां शादियों में कपड़े पहनती हैं, वल्लाही एक वक्त दुल्हन भी वो नहीं पहनती थी। कभी आपने साड़ी बांधी देखी थी, लहंगा और कुर्ता और पता नहीं क्या कुछ। आज माँ बाप ने भी ये सोच लिया कि चलो हम नहीं पहनते, मैं ऐसी माओ को जानती हूँ, कहती हैं मैं खुद अपने कपड़े नहीं बनाती, मैं बच्चियों के बना देती हूँ जब मैं उनको ले देती हूँ। ले दे, मैं मना नहीं कर रही आपको, और मुझे कोई हक भी नहीं है, और मुझे कोई यकीन भी नहीं कि आप मेरी ये बातें मानेंगे, सारी मान लेंगे या नहीं मानेंगे। लेकिन हमेशा याद रखें कि जो हया का और सादगी का हुसन है ना, वो बात लड़की खूबसूरत तो लग सकती है मेकअप किए हुए, लेकिन होशियार लगेगी, चलाक लगेगी। अपनी उम्र से कम से कम लड़की 5 साल बड़ी लगती है मेकअप करके। प्लकिंग करती है लड़की, एक दिन में उसकी उम्र में 3-4 साल का फर्क पड़ जाता है, उसके चेहरे पे पक्कापन आ जाता है। अब कोई ये तो कहेगा ये लड़की खूबसूरत है, लेकिन सोचेगा कि इसको अपने घर लाएं कि न लाएं, ये तो बड़ी बनी ठनी लड़की है, ये तो पता नहीं इसका हर वक्त काम ही है। पहले आप देखते हैं कि शादी होती थी ना तो थोड़ा सा भी रंग मुंह पे लगता था, कितना हुसन आता था। आज मेरा ख्याल है कि मैं झूठ ना बोलूं तो लड़कियां अपने जिस्म को सामने रख के कपड़े सिलवाती हैं कि इधर से इंच कम है, इधर से दूसरा है, इधर से ये है वो है, फिर उसके बाद भी शादी वाले दिन कोई वो खुश हो या अच्छी लगे तो और बात है। अब आप क्या करें, यानी आपकी यंग बेटी है, आप उसके साथ क्या करें, आप मुझे बताएं, यानी आप समझे क्या है? पहले मैं ये देखूं कि मैंने कुछ ज्यादा सख्त बातें तो नहीं कर दी, तो आप मुझे बताएं कि इमेजिनेशन में लाएं कि आपकी 12 से 18 16 20 साल की बच्ची है, आप उसके साथ कैसे कैसे रखेंगे, बल्कि जो भी आप में से शेयर करना चाहें। जी आप आयशा।
मेरे तो अपने कोई बच्चे नहीं है, लेकिन मैं खुद तो हूँ, तो मैं अगर अपने आप पर सोचूं तो मुझे कभी भी स्कूल से जब से बाहर जाती हूँ तो मेरी एक आदत हुई है कि मैं अपने आप को शीशे में देखती हूँ, सोचती हूँ अल्लाह आप मुझे कैसे देखे हैं, कि मैं आपको अभी पसंद आ रही हूँ। तो मैं सोचती हूँ अगर मैं कभी जानबूझ के नहीं गलती से कोई ऐसे कपड़े पहनूं जो मुझे खुद अच्छा नहीं लगता, मैं अपने आप को बाद में डर्टी फील करती हूँ कि ये मैं अपने आप को क्या बना रही हूँ, कि उतारो जाके चेंज करो। और शुक्र अल्हम्दुलिल्लाह मेरी छोटी बहन भी है, तो अगर हम एक दूसरे को देखते हैं तो हम एक दूसरे को बता देते हैं कि अभी आपको नहीं पता चल रहा लेकिन ये अच्छे कपड़े आपने नहीं पहने हुए, तो इसके ऊपर कुछ पहन लो, कुछ खुला कर लो, कुछ इस तरह कर लो।
खुद देखिए अंदर फुरकान होता है तो खुद ही पता लग जाता है, कोई बताता तो नहीं है, खुद को पता चल जाता है। तो बच्चों की मत नहीं मार देनी चाहिए। मैं देखती हूँ कि जो लोग कहते हैं ना भोली माए हैं, मेरी नजर में समझते वो भोली से भी बढ़ के कुछ और होती है, मेरा दिल नहीं कर रहा कहने को। बात जब बच्चे बेवकूफ बनाते हैं माँ बाप को, आपको समझ होनी चाहिए और आपके अंदर वो पिछले सारे मरहले अब तय कर चुके हैं, तो ये कभी नहीं हो सकता कि आपकी बच्ची आपकी बात न माने। आप तारीफ ही ना करें उन कपड़ों में उनकी, लेने जाएं साथ तो उनको कहे कि अच्छा तो नहीं लग रहा, सच तो नहीं रहा तुम पे। जी और कोई कुछ शेयर करे, कुछ जी पीछे से आप में से कोई, जी आप सिस्टर आपका नाम नहीं बता मुझे, कुछ भी शेयर कर ऑनलाइन पे लिखिए। जी राष्ट्र
जो कुछ आप बता रहे हैं कुछ ऐसे ही होता है, लेकिन ये बच्चों को जैसे कि 18-19-20 साल की लड़की होती है, लोग माँ को भी अगर देखती है तो वो कह देती है, जैसे कि मैंने इधर आने से पहले कुछ और ड्रेस पहना हुआ था, ये मेरी बेटी है, कह रही मेरी मम्मा ये भी अच्छा लग रहा था, आप ये उतार दो, तो उसके पापा भी बोले हाँ ठीक है मुझे भी अच्छा लग रहा है। हालांकि वो फुल बाजू वाली शर्ट थी, साथ में जो पजामा था उसे नहीं शुरुआत कर
दिया,
मुझे भी मैंने कहा ठीक है बच्ची है सेंसिबल है, दूसरे का अच्छा गया तीसरा का पहना है तो मैं क्यों नहीं कर सकती।
जी बिल्कुल यही बात है, तो असल में वही बात है कि इस्तफ़्ते क़ल्बक वला उख्तुक, अपने दिल से फतवा तलब करो चाहे लोग तुम्हें फतवा दे दें। ठीक है, तो कोई क्वेश्चन है आपका इस सारी टॉपिक के बारे में जो हमने भी किया? जी आप बिल्कुल, असल बात यही है। देखिए ना मैं ट्रेंड्स कहाँ से पता चलते हैं, फिल्मों से ड्रामों से, जब आपने घर में इन चीजों को रिप्लेस किया हुआ अपनी लाइव एक्टिविटी से तो बच्चे देखते नहीं। यानी मेरे जैसा नाड़ी बंदा जब आधे लोग फैशन कर चुके होते हैं फिर पता चलता है कि अच्छा ये फैशन बदल गया, कमीज ऊंची होगी लंबी होगी, हमें नहीं पता चलता, लोगों को पहने देखते हैं, किसी को पहली दफा देखे तो कहते हैं अच्छा शुक्र है इसने पुराना को निकाल के पहन लिया। इस तफाक से ऐसा हुआ कि इस साल मैं जब पाकिस्तान गई, ये चंद एक दो माह पहले तीन माह पहले की बात है, किसी के साथ उनके किसी काम के लिए साथ ही थी, तो वो किसी बुटीक में घुसी, बिलीव मी जब मैं घुसी तो मुझे लगा कि मैं कोई आज से 25 साल पुराने बुटीक में आ गई हूं। मैंने कहा ये कितना गरीब बुटीक है, एक कपड़ा भी तो इधर फैशन का नहीं है, छोटी छोटी कमीजें और बेकार कपड़े जो पाकिस्तान में हमने अपनी मामियों और खालाओं की शादियों के वक्त में देखे थे, छोटी कमीजें और खुले पांचे कुछ। तो मैंने कहा ये क्या कहती है अब ये फैशन है आपको नहीं पता, मैंने कहा मुझे तो ये पता है कि लंबी कमीजों का फैशन है फ्रॉकों का, कहती वो तो बहुत पुराना हो गया। मैंने कहा शुक्र है अभी हमारे नहीं हुआ। मैंने उनसे एक सवाल पूछा, मैंने कहा आपको पता है कि ये बुटीक जिधर आप आ जाइए ये इधर इतने, इनके पास वो जो इतने ढेर सारे कपड़े थे वो किधर गए, کہتی کدھر گئے, میں نے کہا میرا گمان ہے یہ سب کپڑے جب فیشن چینج ہوتا ہے یہ باہر بھیج دیتے ہیں. ہم جو باہر کے ملکوں میں رہتے ہیں, ایون یو کے میں, ناروے میں, امریکہ میں, جہاں بھی دیکھیں کہ وہاں فیشن دیر سے بدلتا ہے, کیونکہ وہ سارے بوتیکوں نے خالی کر کے کنٹینر اب باہر بھیج دیے, اب باہر والے اس کو بیچ بوچ لیں گے. وہاں فیشن آنے تک ہم لوگ پرانے کپڑے پہن چکے ہوتے ہیں. ہم کب پھر بدل دیں؟ جب ہم پاکستان جائیں گے اور وہاں سے پہنیں گے. اور کتنی, میں نے کہا کہ کیا مینٹیلٹی ہے, اوور نائٹ چینج, اور وہ لینے کو تیار ہیں. اللہ کے بندو, گھر میں ایسے کئی کپڑے پڑے ہوں گے, وہ پہن لو. نہیں, یہ فیشن آ گئے تو یہ اچھے ہی ہوں گے, چھوٹی قمیضیں پجامے اور ہی برا فیشن. تو بات کا خلاصہ کیا ہے کہ جب صحت مند ایٹماسفیئر ہوتا ہے نا, تو بچوں کو کوئی چیز بتانی سمجھانی مشکل نہیں ہوتی. اور کوئی ایک بندہ شیئر کرے تو یہاں ہم گیپ لیں گے. سب سے پہلے انشاءاللہ نماز پڑھیں گے, نماز کے ساتھ بریک, کھانا, اور اس کے بعد آپ لوگ باہر سے ہی, میرا خیال آئی ہوپ سو, مجھے کوئی ابھی انفارمیشن نہیں ملی کہ آپ کی بکس پہنچ چکی ہیں, تو آپ لوگ باہر سے بریک, جی بکس ہیں, آپ لوگ بک سٹور سے رابطہ کر کے اسی بریک میں اپنی بک لے لیں. اور پلس اس کے بعد یہ ہے کہ نماز عصر بھی ساتھ ہی ہو جائے گی. عصر کتنے بجے شروع ہوتی ہے؟ ٹھیک ہے, تو بس 30 منٹ کا ٹوٹل گیپ ہے آن لائن کے. اس کے بعد آپ کو ایک بڑی اچھی ویڈیو دکھائیں گے, ابھی دکھا دی تو پھر سب دیکھ لیں گے, بعد میں دکھائیں گے, صرف وہی لوگ دیکھیں گے جو بریک سے جلدی واپس آ جائیں گے. ٹھیک ہے, انشاءاللہ. اذان لگاتے ہیں, ظہر کی نماز, کھانا, پھر مغزور عصر, تو سب کچھ کر کرا کے ہم 30 منٹ میں واپس آتے ہیں. جزاک اللہ خیر, السلام علیکم. جی, بک کا نام وہی ہے, نیک ماؤں کا مثالی قصہ. میری اطلاع کے مطابق انگلینڈ والوں کی بکس آج رات کو پہنچ رہی ہیں. آن لائن پہ جو بھی لوگ ہیں, جو پیجز آپ کو دیے ہیں, وہ ویزا کیو پہ کھول دیجیے, تو انشاءاللہ تعالی کچھ نہ کچھ گزارا ہوگا, اور امید ہے کہ آپ اس کے بغیر بھی سیکھیں گے. جی,
اللهم لك الحمد أنت نور السماوات والأرض.
اللهم لك الحمد أنت نور السماوات والأرض.
ولك الحمد أنت قيوم السماوات والأرض.
ولك الحمد أنت قيوم السماوات والأرض.
ولك الحمد أنت رب السماوات والأرض ومن فيهن.
ولك الحمد أنت رب السماوات والأرض ومن فيهن.
أنت الحق,
أنت الحق,
ووعدك الحق,
ووعدك الحق,
وقولك الحق,
وقولك الحق,
ولقاؤك حق,
ولقاؤك حق,
والجنة حق,
والجنة حق,
والنار حق,
والنار حق,
والساعة حق,
والساعة حق.
اللهم لك أسلمنا وبك آمنا.
اللهم لك أسلمنا وبك آمنا.
وعليك توكلنا,
وعليك توكلنا,
وإليك أنبنا,
وإليك أنبنا,
وبك خاصمنا,
وبك خاصمنا,
وإليك حاكمنا,
وإليك حاكمنا.
فاغفر لنا ما قدمنا وما أخرنا,
فاغفر لنا ما قدمنا وما أخرنا,
وما أسررنا وما أعلنا,
وما أسررنا وما أعلنا.
أنت إلهنا لا إله إلا أنت,
أنت إلهنا لا إله إلا أنت.
اللهم لك الحمد بما خلقتنا ورزقتنا.
اللهم لك الحمد بما خلقتنا ورزقتنا,
وهديتنا وعلمتنا,
وهديتنا وعلمتنا,
وأنقذتنا وفرجت عنا كلمتان حبيبتان إلى الرحمن خفيفتان على اللسان ثقيلتان في الميزان سبحان الله وبحمده سبحان الله العظيم سبحان الله وبحمده سبحان الله العظيم كلمتان حبيبتان إلا الرحمن خفيفتان سبحان الله وبحمده سبحان الله العظيم سبحان الله وبحمده سبحان الله العظيم كلمتان حبيبتان سبحان الله العظيم سبحان الله وبحمده سبحان الله العظيم سبحان الله وبحمده سبحان الله العظيم سبحان الله العظيم
وسلم دائما أبدا على حبيبك خير الخلق كلهم ولد في الله لم تهزم ولم تهين حتى غادت أمة الإسلام في النجوم.
صلي وسلم دائما أبدا على حبيبك يا خير الخلق كلهم مولاي. صلي وسلم دائما أبدا على حبيبك يا خير الخلق كلهم.
حبيب الله رسول الله إمام المرسلين.
منزل تیری قبر ہے، منزل منزل تیری قبر ہے، طے کر رہا ہے جو تو دو دن کا یہ سفر ہے، دو دن کا یہ سفر ہے، آنکھوں سے تو نے اپنی کتنے جنازے دیکھے، ہاتھوں سے تو نے اپنے دفنائے کتنے مردے، دفنائے کتنے مردے، انجام سے تو اپنے کیوں اتنا بے خبر ہے، کیوں اتنا بے خبر ہے، دنیا کے مسافر منزل تیری قبر ہے، منزل تیری قبر ہے، مخمل پہ سونے والے مٹی پہ سو رہے ہیں، شاہ و گدا یہاں پر سب ایک ہو رہے ہیں، سب ایک ہو رہے ہیں، دونوں ہوئے برابر، یہ موت کا اثر ہے، یہ موت کا اثر ہے، دنیا کے اے مسافر منزل تیری قبر ہے، منزل تیری قبر ہے، مٹی کے پتل تجھ کو مٹی میں ہے سمانا، ایک دن یہاں تو آیا، ایک دن یہاں سے جانا، ایک دن یہاں سے جانا، رکنا نہیں یہاں پر، جاری تیرا سفر ہے، جاری تیرا سفر ہے، دنیا کے اے مسافر منزل تیری قبر ہے، منزل تیری قبر